आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जतिन्जेल रहन्छ सास मेरो नमरोस् तृष्णा मेरो कहिले, जतिन्जेल रहन्छ सास मेरो नमरोस् तृष्णा मेरो कहिले।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो नमस्ते जयमसी अनि स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन दानियल तीन अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ विश्वव्यापी प्रतिमा पूजाको कार्यान्वित गर्न वा त्यो गर्न बाध्य गर्न नबुकदनेस्सर राजाको राज आज्ञा, अनि तीन यहुदी केटाहरूलाई आगोको ज्वालोमा फ्याँकिन्दछ जब तिनीहरूले सुनको प्रतिमाको सामने शिर झुकाउन इन्कार गरे। मित्र, दानियलको पहिलो अध्यायमा अन्य जाति रीतिथितिको वा संस्कारको दण्डित गरिए, दोस्रो अध्यायमा अन्य जाति दर्शनशास्त्रको दण्डित गरियो, र तेस्रो अध्यायमा अन्य जाति घमण्डको दण्डित गरिन्दछ। मित्र, आज हामी दानियल तीन अध्याय एकदेखि बाह्र पदबाट बाइबल अध्ययन गर्नेछौ। सबभन्दा पहिले देख्नेछौ सुनको मूर्तिको निर्माण। दानियल तीन अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, राजा नबुकदनेस्सरले 30 मिटर अग्लो र 3 मिटर चौडो भएको सुनको एक मूर्ति बनाए र त्यसलाई बेबिलोनको प्रदेशमा स्थित दुरा नाम गरेको मैदानमा स्थापना गरे। त्यसपछि उनले त्यस मूर्ति अर्पण गर्नलाई प्रान्तका बडा हाकिम, इलाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोष अध्यक्ष, उच्च न्यायाधीश र तल्लो अदालतका न्यायाधीश तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरूलाई भेला गरे। सुनको मूर्ति यसले प्रशस्त धनको प्रदर्शनको प्रकट गर्दछ। उसले यो अति नै विशाल आकर्षक मूर्तिको निर्माण गरेर यो देखाउन चाहे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि नबुकदनेस्सरले आफ्नो पिता नबपोलोसरको स्मृतिमा यो मूर्ति बनाए। अरूहरूले विचार गर्दछन् कि यो बाबेलको देवता बेलको निम्ति बनाए, तर मेरो विचारमा यो उसले आफ्नै स्वयंको निम्ति बनाए। दानियलले घोषणा गरे कि नबुकदनेस्सर उसको सपनामा मूर्तिको सुनको शिर थिए। उसले परमेश्वरको सामने आफैलाई नम्र तुल्याउनको सट्टामा त्यस सपनाले उसलाई अत्याधिक घमण्डले फुलिने व्यक्ति बनाइदियो र आफूले निर्माण गरेको राज्यको प्रतिनिधित्व गर्न पूरै सुनको मूर्ति बनाए। हामी देख्छौ त्यो मूर्तिको उचाइ 60 हात र चौडाइ 6 हात थियो। यो अति नै ठूलो आकार थियो। 60 हातको मतलब त्यो मूर्ति 90 फिट उचाइको थियो। बाबेल समतल तराईमा स्थित थियो, त्यसकारण यो लामो मूर्तिको दृश्य अति नै टाढाको दूरीबाट सजिलै देख्न सकिन्थ्यो। दुराको समतल मैदान एक प्रकारको एयरपोर्ट जस्तै थियो, फराकिलो र विस्तृत। त्यहाँ मानिसहरू त्यो मूर्तिको पूजा गर्न भन्नु नै पर्ने हो भने वास्तवमा राजा स्वयंको पूजा गर्न आज्ञा गरिए। सम्पूर्ण अगुवाहरू, पदाधिकारीहरू, शासकहरू त्यो मूर्तिको समर्पणको लागि उपस्थित भए, किनकि यो राजाको आज्ञा थियो र त्यहाँ धेरै संख्यामा अधिकारी वर्गहरू जम्मा भएथे। मित्र, यो मूर्ति बनाउने काममा नबुकदनेस्सरसँग आफ्नो मनमा वास्तवमा के कुरा थियो त? हामी यहाँ तीन कुराहरूको देख्न अवलोकन गर्न सक्छौ। पहिलो, यो मूर्ति बनाउने कुराले स्वर्गीयको परमेश्वरको विरूद्ध नबुकदनेस्सरको विद्रोहको देखाउँछ, जसलाई विश्व अधिपत्य दिइएको थियो। धन्यवादी हुनको सट्टामा यो निश्चय नै विद्रोहको क्रिया हो। दोस्रो, यसले मूर्ति बनाउने काममा उसको सेखी वा घमण्डको देखाउँछ, जो निश्चय नै आफैले आफैलाई ईश्वर बनाउने कुरा थियो। अनि रोमी सम्राटहरूले पछिबाट यही कुरा वा आफैलाई ईश्वर तुल्य बनाउने प्रयत्न गरे। अनि तेस्रो कुरा, निश्चय नै नबुकदनेस्सरले आफ्नो राज्यको विभिन्न जनजाति भाषा भाषीका मानिसहरूलाई एक महान धर्मको दृष्टिकोणमा सरकारमा एकसाथ बुन्ने वा ल्याउने, एकत्रित गर्ने वा एकीकरण गर्ने सिद्धान्त वा माध्यमको खोजी गरेका थिए। अर्को शब्दमा,
उसले विश्व धर्मको स्थापन गर्न प्रयास गरिरहेका थिए। यो संसारमा केही होइन तर केवल बाबेलको धराराको दोर्याई हो, अर्थात विश्वको लागि एक धर्म बनाउने प्रयास। आज त्यहाँ धेरै मानिसहरू छन् जो यस विश्व धर्मको निम्ति काम गरिरहेका छन्। अनि म विचार गर्दछु कि यसमा यो पनि पर्दछ, कलिसियाहरूको वा मण्डलीहरूको विश्व परिषद, तिनीहरू विश्व धर्मतिर बढ़िरहेका छन्। तिनीहरू बिल्कुल पूर्ण रूपमा येशूलाई छोड्न गइरहेका छन्। ती सब प्रयासहरू जीवित र सत्य परमेश्वरको आराधना प्रति छैन, तिनीहरूले वास्तवमा उहाँलाई विरोध गर्छन्। यो एक आन्दोलन हो जुन महाक्लेश अवधितिर पापका मानिस र झुट्टा अगमबक्तातिर अगुवाई गर्न गइरहेको छ। यो निश्चय नै पृथ्वीबाट सत्य मण्डली उठाइ लगिएपछि मात्र हुनेछ। हरेक विश्वासी, चाहे उनी कुनै मण्डली वा सम्प्रदायको नै किन नहुन्, यदि उसले प्रभुमा भरोसा गरिरहेका छन् भने सबै एकसाथमा स्वर्गमा उठाइ लगिनेछ। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ सुनको मूर्तिको समर्पण। तीन पदमा लेखेको छ, यसकारण प्रान्तका बड़ा हकिम, इलाकाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोषाध्यक्ष, उच्च न्यायाधीश, तल्लो अदालतका न्यायाधीश तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरू राजा नबुकदनेस्सरले खड़ा गरेको त्यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्यसको लागि उभिए। समर्पणका दिन आइपुग्यो। दानियल छोडेर सबै उपस्थित थिए। हामी विश्वास गर्दछौ उसको अनुपस्थितिको निम्ति त्यहाँ असल कारण थियो। उनी सम्भवत कुनै कामकाज वा धन्दाको कारण शहरदेखि बाहिर गएका थिए, किनकि दानियल बाबिलको राजाका मुख्य सल्लाहकार हुने कुराको अद्वितीय स्थानमा थिए। अनि बाबिलको राजा नबुकदनेस्सर अहिले विश्व शासक थिए। दुराको मैदानमा स्थित सुनको मूर्तिको दृश्य अति नै आकर्षक थियो र चारदेखि छ पदमा लेखिएको छ, तब यो कुराको घोषणा गर्नेले चर्को स्वरमा कराएर भन्यो, हे मानिस र जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ, तिमीहरूले नरसिंह, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबुकदनेस्सरले स्थापना गर्नुभएको सुनको मूर्तिको अघि घोप्टो परेर तिमीहरू सबैले दण्डवत गर्नुपर्छ। घोप्टो परेर दण्डवत नगर्ने जोसुकै पनि तुरन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ। यो समर्पण सेवामा आराधनाको स्वतन्त्रताको केही पनि तिनीहरूले जान्दैनथे। जब बाजा गाजा बजाउनेहरूले आफ्ना बाजाहरू वादकले बजाउन शुरू गर्थे, तिनीहरूले त्यो मूर्तिको सामने घोप्टो परेर सबैले दण्डवत गर्नु पर्दथ्यो। त्यहाँ कुनै व्यक्तिगत स्वैच्छिक धर्मको कुनै स्थान वा कोठा थिएन। यो सबै पूर्व प्रबन्धकको कुरा थियो। अमित्र, त्यहाँ प्रयोग गरिएका बाजाहरूको ध्यान दिनुहोस्। पाँच पदमा लेखिएको छ, तिमीहरूले नरसिंह, बाँसुडी, बीडा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबुकदनेस्सरले स्थापना गर्नुभएको सुनका मूर्तिको अघि घोप्टो परेर तिमीहरू सबैले दण्डवत गर्नुपर्छ। त्यहाँ विभिन्न प्रकारका वाद्ययन्त्रहरू थिए। यहाँ खास विषय यो हो, यो समर्पण भन्दा अधिक कुरा थियो। मानिसहरूलाई मूर्तिको पूजा गर्न र दण्डवत गर्न बाध्य गराइएका थिए, तर सत्य आराधना वा पूजा हृदयको अभिव्यक्त हो। यसको जबरजस्त बाध्य गराउन सकिँदैन। त्यसकारण हामीले यो भन्दा ठिक होला कि कमसे कम यी मानिसहरू पूजा वा आराधनाको बाह्य विधिमा मात्र भएर गए। तिनीहरूले हृदयभित्रबाट त्यो गरेका थिएन। संगीत शरीरको अपील गर्न प्रयोग गरिएका थिए। आत्मिक संगीत आराधना गर्नमा अद्भुत सुन्दर सहायता वा मदत हो, तर हाम्रा केही मण्डली वा कलिसियाहरूमा आत्मिक संगीत र संसारिक संगीत बीच भिन्नता बनाउन अति नै कठिन कुरा छ। पाउलसँग विश्वासीहरूको लागि आराधनामा संगीतको महत्वको बारेमा भन्ने धेरै कुरा थियो। उसले एफिसी 5:19 भन्छन्, आपसमा भजन, स्तुति, गान र आत्मिक गीतहरूद्वारा बाट बात गर, प्रभुका निम्ति आफ्ना आफ्ना हृदयमा गाओ र भजन गर। अनि कलेसी 3:16 हामी पढ्छौ, ख्रिष्टको वचनले तिमीहरू भित्र प्रशस्त गरी बास गरोस्, भजन, स्तुति, गान र आत्मिक गीतद्वारा सारा बुद्धिसहित एक अर्कालाई सिकाऊ र सम्झाऊ, अनुग्रह सहित आफ्ना हृदयहरूमा प्रभुका निम्ति गाऊ। तर आरम्भमै संगीत खराब शुरूआतबाट निक्लेको थियो। यो कैनको ईश्वरहीन दुष्ट लाइन वा वंशमा उल्लेख गरिएको थियो। उत्पत्ति 4:21 हामी पढ्छौ, तिनको भाइको नाउँ युवाल हो। तिनी चाहिँ बीडा र बाँसुरी बनाउनेहरू र बजाउनेहरू सबैका पित्र थिए। जब संगीत वा धार्मिक कृत्य वा धार्मिक संस्कारले शरीरको अपील गर्दछ, यसले मानिसलाई न्यून गर्दछ, न कि यसले उसलाई उन्नत गर्दछ, वृद्धि गराउँदछ। अनि यो सत्य आराधनाको कुनै मदत होइन। यसले आराधनाको नष्ट गर्दछ, यसले हरेक कुराको शिथिल गर्दछ। तर उही समयमा संगीतले आराधना सेवाको माथि उचाल्छ। यसले आत्मिक सेवाको सहायता गर्न सक्छ र आत्मिक सेवाको निम्ति महान आशिष हुन सक्छ। मलाई एउटा घटनाको याद आयो। म मध्य भारतको एक असल मण्डलीमा विशेष सभामा बोलिरहेको थिएँ। मेरो पहिलो सन्देश भन्दा अघि एकजना जवान केटीलाई एउटा गीत गाउन बोलाइयो। तिनी खालि प्रदर्शनकारी मात्र थिइन्। आराधना सेवालाई मदत गर्ने गीत चुन्नको सट्टामा तिनले त्यस्तो गीत गाइन् जुनले खालि तिनको आवाज देखाउने अवसर मात्र प्रदान गर्यो। जब मैले यो महसुस गरे कि त्यसले त्यस सभालाई आत्मिक रूपमा जीवनरहित गरिदियो, मैले एकजना चिनेको विश्वासीलाई सन्देश दिनभन्दा पहिले एउटा सुन्दर गीत गाउन आग्रह गरे, जसलाई प्रभुले महान गाउने सिप र कला दिनुभएको थियो। अनि उसले अति नै सुन्दर गरी हृदयभित्रबाट त्यसको आभास गरेर गाए, जुनले त्यहाँ हुने सम्पूर्ण मानिसहरूलाई आत्मिक वातावरणमा प्रवेश गरायो। जब पछिबाट मैले त्यहाँका पास्टरसँग यसको बारेमा भने, उसले मलाई भन्यो कि तिनी उसको मण्डलीको एक मुख्य पदाधिकारीका छोरी थिइन्, अनि तिनी सधैँ कुनै विशेष सभाको सुरुमा गीत गाउँदछे। मित्र, संगीत सेवाको निम्ति मददगार हुन सक्छ अनि यो नहुन पनि सक्छ। संसारिक संगीतसँग मानिसमाथि महान प्रभाव छ अनि यसमा आज धेरै कलिसियाहरू मण्डलीहरू फँसेका छन्। म परमेश्वरलाई धन्यवाद दिन्छु कि धेरै सेवकहरूले यसको विरूद्धमा खड़ा भइरहेका छन्। नबुकदनेश्वरले त्यस मूर्तिको पूजा गर्न र दण्डवत गर्न अस्वीकार गर्नेहरूको लागि भयानक दण्डको घोषणा गरे। संगीतले यो संसारिक पूजा वा आराधनाको लागि तयार गर्न सहायता गर्यो। अनि तपाईँ यस कुरामा निश्चित हुन सक्नुहुन्छ कि त्यस भीड़मा प्रत्येकले त्यो मूर्तिको सामने आफ्नो शिर झुकाए, सिवाय तीन यहुदी केटाहरू बाहेक। सात पदमा लेखिएको छ, यसै कारण नरसिंह बाँसुडी बीडा सारङ्गी सितार नेउली बाजा र सबै किसिमका बाजाको सुर सुन्ने बित्तिकै विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू सबैले घोप्टो परेर नबुकदनेश्वर राजाले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत गरे। यो मूर्तिको समर्पणको हलचल खालि बाहिर देखावटी आराधनाको क्रिया थियो। अर्को शब्दमा त्यो गर्न जबरजस्त बाध्य गराएको क्रिया थियो। त्यहाँ धेरै त्यस्ता मानिसहरू हुन सक्छन् जसको आफ्ना हृदयमा चित्त बुझेको थिएन, जसको हृदय यसको बारेमा विश्वस्त भएकै थिएन। तर पनि तिनीहरूले के गर्न पो सक्थे? तिनीहरूलाई त्यसको विरोध गर्न कुनै पनि अधिकार थिएन, सक्दैनथे। विरोध गरे जीवन जोखिम थियो। त्यसकारण भित्री हृदयबाट नभए पनि बाहिरी देखावटी रूपमा त्यही नै गर्नु पर्यो, किनकि त्यो राज आज्ञा भइसकेको थियो। न त तिनीहरू मर्थे। तर हामी निम्न पदहरूमा देख्छौ कि तीनजना यहुदी केटाहरूले त्यो गर्न सख्त मना गरे। आठ पदमा लेखिएको छ, यसै बेला केही ज्योतिषीहरू अघि सरेर यहुदीहरूका विरूद्धमा अभियोग लगाए। मित्र, राजाले निश्चय नै चियो गर्ने, विचार गर्ने, जाँच गर्ने मानिसहरू खटाएका थिए। कतै कुनै मानिसले यस आज्ञाको उल्लङ्घन गरिरहेको त छैन हेर्नलाई। यहाँ उल्लेख भएका कति कल्दीहरूले यो संकेत गर्दछ कि तिनीहरूले यहुदीहरूलाई विशेष गरी चियो गरिरहेका थिए। सम्भव तिनीहरू डाही ईर्ष्यालु थिए वा तिनीहरूप्रति केही व्यक्तिगत शत्रुता थियो। अनि यहाँ यस कुरामा संलग्न भएका यहुदीहरू निश्चय नै नबुकदनेश्वरको अधिकारीहरू मध्येका थिए। बन्धुवा वा कैदमा अन्य यहुदीहरू जो कुनै सरकारी अधिकारीहरूको स्तरमा थिएनन्, तिनीहरू यस सभामा उपस्थित भएका थिएनन्। आठ पदमा भनिएको छ, यसै बेला केही ज्योतिषीहरू अघि सरेर यहुदीहरूका विरूद्धमा अभियोग लगाए। नौदेखि बाह्र पदमा भनिएको छ, तिनीहरूले राजा नबुकदनेश्वरलाई भने, महाराजा अमर हुन्, हजुरले हुकुम गर्नुभएको छ कि हरेक जसले नरसिंह बाँसुडी बीडा सारङ्गी सितार नेउली बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्छन् त्यसले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत गर्नुपर्छ, अनि जसले घोप्टो परेर दण्डवत गर्दैनन् उसलाई दन्किएको आगोको भट्टीमा फालिनेछ। तर केही यहुदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसको नाउँ सद्रक मेसक र अभेदनेको हो। हे महाराजा, यिनीहरूले हजुरलाई टेर्दैनन्। यिनीहरू न त हजुरका देवताहरूलाई पुज्छन्, न हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्दछन्। मित्र, ती मानिसले यी यहुदी केटाहरूलाई सिधै नाम तोकेर दोष लगाए। या तिनीहरूले दुई दोष लगाए। पहिलो, तिनीहरू हजुरको हुकुमको वास्ता गर्दैनन्। दोस्रो, तिनीहरू हजुरको देवताको सेवा गर्दैनन्। मित्र, यद्यपि यो दोष तिनीहरूको दृष्टिमा सत्य भए तापनि यो यी हिब्रू वा यहुदी केटाहरूको दृष्टिकोणमा र परमेश्वरको दृष्टिकोणमा कुनै राजाप्रति व्यक्तिगत रूपमा अनादरको अनिष्टताको कुरै थिएन। त्यो कुनै अनज्ञाकारिताको कुरा थिएन। वास्तविक कुरा यो हो कि तिनीहरू परमेश्वरका चुनिएका जाति यहुदीहरू हुन्, जसलाई उहाँले व्यवस्था दिनुभएको थियो र उहाँको निम्ति तिनीहरू बिना सम्झौता खडा भइरहेका थिए। बस यही नै वास्तविकता हो। मित्र, अर्को दिनमा हामी देख्छौ कि यी तीन हिब्रू केटाहरू परमेश्वरको शक्तिको घोषणा गर्दछन् र यसको परिणामस्वरूप तिनीहरूलाई कठोर दण्ड आगोको ज्वालामा भट्टीमा हालिन्दछ। तर परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुहुन्छ, बचाउनुहुन्छ। यो आजको वचनलाई अन्त गर्नभन्दा पहिले म यो तपाईँहरूलाई सोध्न चाहन्छु, आज हामी विश्वासीको नातामा हाम्रो जीवनको अवस्था कस्तो छ? के हामी ख्रिष्टको निम्ति र उहाँको साक्षीको निम्ति खडा भइरहेका छौं कि यहाँ संसारसँग शरीरसँग सम्झौता गरिरहेका छौं? यी तीनजना हिब्रू केटाहरूको जीवनले हामीलाई विशेष पाठ सिकाएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
Thank you. टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847935679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।